आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मिठो सपना मेरा नवी आशा बुकेरा, मिठो सपना मेरा नवी आशा बुकेरा, मुक्ति दाता प्रभु यीशु को शुभ संदेश बाची रहे छु, महासी रहे छु, बाची रहे छु, महासी रहे छु, मिठो सपना मेरा नवीन आशा बुकेरा। बढ्न चाहन्छु ती खुसीहरू जो मैले यीशुबाट पाएको छु, म बढ्न चाहन्छु ती खुसीहरू जो मैले यीशुबाट पाएको छु, म भन्न चाहन्छु यो संसार यीशुकै मायामा म बाँचेको छु, मिठो सपना लिएर नवीन आशा बुकेर। देखाउन सकु म तिम्रो रूपलाई, प्रतिबिम्ब बनै म आफैलाई, देखाउन सकु म तिम्रो रूपलाई, प्रतिबिम्ब बनै म आफैलाई, हेर्न सकु जगतले प्रभु यीशु को शुभ संदेश मेरा, म बाची रहे छु, महासी रहे छु, म बाची रहे छु, महासी रहे छु, मिठो सपना मेरा नवी आशा बुकेरा, मिठो सपना।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
यस कार्यक्रममा नियमित रूपमा भाग लिखन आफूले उठाएका आशिषहरू पत्रद्वारा हामीलाई बाँड्नुहुन्छ, साथै आफ्ना सुझावहरू पनि दिनुहुन्छ। हामी आशा गर्दछौ कि आउने दिनहरूमा पनि यसरी नै निरन्तर परमेश्वरको वचन अध्ययनमा भाग लिखन आफूले उठाएका आशिषहरू साथै सुझावहरू दिनुहुनेछ। अनि मित्र, यदि कुनै यस कार्यक्रम सम्बन्धमा प्रश्नहरू छ भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी निश्चय नै तपाईँहरूको प्रश्नको उत्तर दिने कोशिश गर्नेछौ। साथै प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई बाँड्न सक्नुहुनेछ। हामी तपाईँहरूको प्रार्थनालाई प्रभु कहाँ उचाल्नेछौ। त मित्र, आशा गर्दछु कि निश्चय नै तपाईँहरूले पत्रचारद्वारा आत्मीय संगति गर्न भुल्नुहुने छैन। आउनुहोस् अब हामी वचनतिर प्रवेश गरौं। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। हे स्वर्गमा विराजमान हुनुहुने सामर्थ्य जीवित परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिन्छौ तपाईंले हामीलाई यो सुन्दर समय दिनुभएको लागि, यो सुन्दर संगति दिनुभएको लागि। प्रभुजी, यही प्रार्थना छ कि आज पनि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहोस्, आफ्नो वचनको रहस्य खोलिदिनुहोस्, बुझ्ने ज्ञान र मन दिनुहोस्। साथै प्रत्येक विश्वासी मित्रहरूलाई, श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्न चाहन्छु, जो यस बेला विभिन्न किसिमका दुःखहरू, समस्याहरू र कठिनाईहरू मुनि भएर गइरहेका छन्। जीवित बुबा, मलाई थाहा छैन उनीहरूको समस्याहरू, तर तपाईँलाई थाहा छ। र प्रभुजी, म केही गर्न सक्दिन, ममा कुनै क्षमता छैन कि उनीहरूको समस्यालाई समाधान गर्ने, तर प्रभुजी तपाईँको चरणमा म उनीहरूलाई राख्न सक्दछु, उनीहरूको निम्ति प्रार्थना गर्न सक्छु। यो विश्वास गर्दै कि तपाईँले कहिले पनि आफ्ना जनहरूलाई त्याग्नुहुन्न, उपेक्षा गर्नुहुन्न, व्यवस्था गर्नुहुन्न, बरु सधैँ आफ्नो कानहरू आफ्ना जनहरूको पुकारतिर खुला हुन्छन्। प्यार प्रभुजी, हामी विश्वास गर्दछौं र जान्दछौ कि तपाईँ साँच्चै नै अति नै धेरै दयालु प्रभु हुनुहुन्छ। आफ्ना जनहरूको दुःख, निराश, आँसु, बिमार, हरेक परिस्थितिमा तपाईँ साथ दिनुहुन्छ। प्यार प्रभुजी, प्रार्थना छ यी हरेकलाई तपाईँको अनुग्रह कृपा दिनुहोस्, जुन समस्यामा उनीहरू छन्, जुन कठिनाईमा उनीहरू छन्, त्यसबाट निस्कनलाई सहायता गर्नुहोस्। बिमारी छन् भने आफ्नो चंगाइ दिनुहोस्, अशान्तिमा छन् भने आफ्नो शान्ति आनन्द दिनुहोस् प्रभु। प्यार प्रभुजी, प्रत्येकको जीवनलाई, तिनीहरूको समस्यालाई, कष्टहरूलाई तपाईँको हातमा राख्न चाहन्छु, तपाईँ सम्हाल्नुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले फिलिप्पी 3:10 14 वचन देखिरहेका थियौं, जहाँ हाम्रो उपविषय थियो वर्तमानको लागि पावलले आफ्नो उद्देश्यको बदले परिवर्तन गरे। त आज हामी यही विषय अन्तर्गत आगे वचन देख्नेछौ, फिलिपी 3:15-19। तर त्योभन्दा पहिले हामी अघिल्ला दिनमा अध्ययन गरेको शास्त्रको खण्डलाई हेर्नेछौ, त्यसपछि निरन्तर हामी आगे आफ्नो खास विषय खण्डतिर आउनेछौ। फिलिपी 3:10-14 भनिएको छ, र उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई जान्न सकूं, उहाँको बौरी उठाइको सामर्थ्यलाई र उहाँका दुःखहरूको संगतिलाई जान्न सकूं र जसरी पनि म मरेकाहरूबाटको बौरी उठाइसम्म आइपुग्न सकूं। मैले पहिले प्राप्त गरिसकेको छु वा म पहिले सिद्ध भइसकेको छु होइन, तर ख्रिष्ट येशूद्वारा म जुन कुराका निम्ति पक्राउ परे त्यस कुरालाई पक्रन सक्छु कि भनी म त्यसको पछि लाग्छु। भाइहरू हो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न, तर यो एउटा कुरा म गर्दछु, पछिल्तिरका कुराहरूलाई बिर्सेर अघिल्तिरका कुराहरूलाई यानि अघिल्तिरका कुराहरूतिर लम्कन्दै ख्रिष्ट येशूमा परमेश्वरको उच्च बोलावटको पुरस्कारको निम्ति म निशानातिर दगुर्दछु। यहाँ हामी देख्छौ कि पावलले जब प्रभु येशूको बारेमा थाहा पाए र उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा जान्न पाए, उनले आफ्ना सारा भूतकालका धर्म आस्था व्यवस्था इत्यादिलाई त्यागे, ती सबै कुरालाई कसिङ्गरको रूपमा सम्झे, व्यर्थ देखे। जब उसले वास्तविक सत्य कुरा थाहा पाए, ख्रिष्टको निम्ति यी सारा कुराहरूलाई उनले हानि सम्झे जुन उसले एकपल्ट फाइदा लाभ सम्झन्थे, अति नै मूल्यवान सम्झन्थे, अनि यसको निम्ति कुनै हदसम्म जान पनि इच्छुक थिए। तर ख्रिष्टलाई पाएपछि, ख्रिष्टलाई भेटाएपछि उनी यो कुरा थाहा पाए, आफ्नो धर्मले, आफ्नो परम्पराले, आफ्नो धार्मिक कर्मकाण्डले उद्धार दिँदैन, तर विश्वासद्वारा ख्रिष्टले मात्र। ओ मित्र, उनको जीवनको कस्तो क्रान्ति परिवर्तन आएथ्यो! केवल उनको आत्मामा मात्र क्रान्ति परिवर्तन आएन, केवल उनको जीवन ढाँचामा मात्र क्रान्ति परिवर्तन आएन, तर उनको लक्ष्यमा पनि क्रान्तिकारी आयो, परिवर्तन आयो। अनि तीन अध्याय सात र आठ पद अनुसार उनको लक्ष्य हो ख्रिष्टलाई प्राप्त गर्न, तीन अध्याय नौ पद अनुसार ख्रिष्टमा पाइन, तीन अध्याय एघार र बाह्र अनुसार मरेकाहरू बीचबाट पुनरुत्थानको प्राप्त गर्न, अनि पद तेह्र र चौध अनुसार ख्रिष्टमा परमेश्वरको उच्च बोलावटको प्राप्त गर्न। ओ हेर्नुहोस्, यो मानिस पावलको जीवनमा कस्तो परिवर्तन, कस्तो क्रान्ति! अरू त के, उसको लक्ष्य पनि बदलिएको छ। देख्नुभयो, उसको लक्ष्यहरू ख्रिष्टलाई थाहा पाएपछि त्यति मात्र होइन, उनको महत्व आकांक्षामा पनि यसले प्रभाव गर्यो। उनी ख्रिष्टलाई जान्न चाहन्छन्, उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छन्, उहाँको दुःख कष्टको संगतिको जान्न चाहन्छन्, पुरस्कारको निम्ति निशानातिर दगुर्न चाहन्छन्। मित्र, ख्रिष्टमा सत्य विश्वासले विश्वासीको व्यक्तिगत जीवनमा, उसको लक्ष्यमा, उसको उद्देश्यमा, उसको दर्शन शास्त्रमा र उसको महत्वाकांक्षामा, इच्छामा यही नै काम गर्दछ, यस्तै नै प्रभाव पार्दछ। आगे फिलिपी तीन अध्याय पन्ध्र पदमा भनिएको छ, यसकारण जतिजना सिद्ध छौ हामीहरू यस्तै मन कहौ, अनि यदि तिमीहरू कुनै कुरामा अर्कै मनका हुन्छौ भने परमेश्वरले यो पनि तिमीहरूलाई प्रकट गर्नुहुनेछ। जतिजना सिद्ध छौ, यसको मतलब के हो? मलाई लाग्छ म यसको मेरो सुन्तलाको रूखहरूद्वारा उदाहरण दिन सक्छु। यस साल मेरा सुन्तलाहरूका रूखहरू फलहरूले लादिएका छन्। कुनै कुनै सुन्तलाहरू अझै हरिया छन्, तर यस वर्षको वा सालको यो विशेष समयको लागि तिनीहरू सिद्ध छन्। तिनीहरू सिद्ध सुन्तलाहरू हुन्, तर एक महिनापछि तपाईँ मलाई भेट्न आउनुहुन्छ र यदि तिनीहरू अहिलेको जस्तै उही अवस्थामा छन्, जस्ताको तस्तै, जस्तो कि एक महिना पहिले थियो, तब तिनीहरू सिद्ध सुन्तलाहरू होइनन्। देख्नुभयो, जब पाहुले सिद्ध भन्छन्, उनको मतलब हो त्यस स्थानमा आइपुग्नु जहाँ कुनै परिपक्वतामा हुँदछ। अर्को शब्दमा सिद्धको मतलब परिपक्वता हो। अनि यसै प्रसंगमा म सानो बच्चाको अर्को उदाहरण दिन चाहन्छु। मानौ हामीसँग सत्र महिनाको नानी बालक बच्चा छ र त्यस बच्चा बोल्न कोशिश गर्छ। अब त्यस बच्चालाई सत्र वर्ष पछि पनि अझै पा 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 भनिरहेको अवस्थामा देख्नुहुन्छ भने त्यहाँ निश्चय नै केही मौलिक रूपमा गडबड छ। अमित्र, यहाँ उसको सिद्धताको मतलब, पावलले उल्लेख गरेको सिद्धताको मतलब हो परिपक्वता। यही नै उसको मनमा थियो। उनी भनिरहेका छन्, यस कारण जतिजना ख्रिष्ट येशूमा पूर्ण छौ, जो ख्रिष्टमा सामान्य रूपमा बढ़िरहेका छन्, हामी यस्तै मनका हौ। अर्को शब्दमा पावलको जस्तै उही एउटै मन पाऊ। पावलसँगै दौड़को रेखामा ट्रेकमा जाउँ र उही लक्ष्यको निम्ति अघि बढ़ौं। दोस्रो खण्डमा भनिएको छ, अनि यदि तिमीहरू कुनै कुरामा अर्कै मनका हुन्छौ भने परमेश्वरले यो पनि तिमीहरूलाई प्रकट गर्नुहुनेछ। हुन सक्छ तपाईसँग अर्को कुनै मन वा विचार होला, आइडिया होला, अनि हुन सक्छ तपाईको निम्ति गर्न अर्को कुनै कुरा परमेश्वरसँग होला। यदि तपाई त्यो गर्न इच्छुक हुनुहुन्छ भने उहाँले तपाईलाई त्यसको देखाउनुहुनेछ। परमेश्वरले इच्छुक विश्वासीहरूलाई अगुवाई गर्न योग्य हुनुहुन्छ। तपाईलाई यादै होला, भजनकारले हामीलाई भने, अगुवाई गरिनको निम्ति मुखमा लगाम लगाइने घोडा र गधा हुनु हुँदैन। यदि परमेश्वरले तपाईलाई त्यस तरिकामा अगुवाई गर्नु परे, दोहोर्याउनु परे, यसले चोट पुर्याउनेछ। किन तपाई उहाँलाई उहाँका आँखाद्वारा अगुवाई गर्न दिनुहुन्न? त्यही नै तरिकामा उहाँ यसको गर्न चाहनुहुन्छ। त्यही नै पावल भनिरहेका छन्, परमेश्वरले यो पनि तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ। परमेश्वरले तपाईलाई आफ्नो इच्छाको प्रकट गरिदिनुहुनेछ यदि तपाई अगुवाई गरिन चाहनुहुन्छ भने। मैले ख्रिस्टनहरूले यो भनेको सुनेको छु, मैले परमेश्वरको इच्छाको जाने थाहा पाए त हुने थियो। मित्र, यो प्रभु येशु ख्रिस्टसँग सम्पर्कमा रहने कुरा हो। यो उहाँका निकटतामा नजिकमा खिचिने कुरा हो। यो उहाँको इच्छाको गर्न स्वैच्छिकपन हो जब यो तपाईलाई उहाँले देखाउनुहुन्छ। परमेश्वरको इच्छाको पत्ता लगाउने सानो सूत्र छैन, फर्मुला छैन। कुनै मानिस बेहोशियारी खतम जीवन, दुष्ट पापको जीवन जिएर उता चाहिँ संकष्टकालीन समस्याहरूबाट छुटकारा पाउने बाटो देखाउन उहाँको प्रकटताको आशा गर्न सक्दैनन्। अनि यसरी प्रभुले आफ्नो इच्छाको प्रकट गर्नुहुन्न। मित्र, परमेश्वरको इच्छा जान्ने काम, थाहा पाउने काम उहाँसँग दिन प्रतिदिनको हिँडाइद्वारा र उहाँद्वारा डोर्याइन र अगुवाई गरिन इच्छुकपन स्वैच्छिकपनद्वारा आउँदछ। यसले जीवनमा भएर जाने सही बाटोमा राख्नेछ र यो तपाईँको हृदयको निम्ति महान हर्ष आनन्द हुनेछ। आगे पद सोह्रमा भनिएको छ, तरै पनि जहाँसम्म हामी आइपुगेका छौं त्यही नियम अनुसार हामी हिँडौं, हामी एउटै मन कहौं। पावल फिलिपीका विश्वासीहरूलाई दौड़का ट्रेकमा आउन उत्साह दिइरहेका छन्, दौड़का लाइनमा आउन उत्साह दिइरहेका छन्, रेखामा आउन उत्साह दिइरहेका छन्। तिनीहरू पुरस्कारको निम्ति निशानातिर दौड़ेको दगुरेको पावल चाहन्छन्। साथै येशु ख्रिष्टमा परमेश्वरको उच्च बोलावटको पुरस्कारको निम्ति निशानातिर दगुरेको पावल चाहन्छन्। त्यसपछि पावल आफ्नै बारेमा उदाहरण दिन्छन्, भन्छन् सत्र पदमा, भाइहरू हो, सबै मिलेर मेरो देखा सिकी गर्ने हौ, अनि हामी तिमीहरूका नमुना हौ। जो हामी जस्तै हिँड्छन् तिनीहरूलाई ध्यानपूर्वक हेर। म कामना गर्दछु कि मैले पनि काश यो भन्न सके। म यो भन्न सक्दिन, तर पावलले भन्न सके। उनले भन्छन्, यदि तिमीहरू जान्न चाहन्छौ कि यो कसरी गर्नु, तब मलाई हेर। त्यो नकल गराई हुनु हुँदैन। उसको मतलब के हो भने, ख्रिष्टको शरीर यानि चर्च कलिसियामा ख्रिष्टको शक्तिको बाढ्न सिक। म विश्वास गर्दछु विश्वासको निम्ति ख्रिस्टियन संस्था वा चर्च भित्र काम गर्न यो मुनासिब उचित कुरो हो। यो त्यस्तो चर्च भवन हुनु पर्दैन जुनको लामो क्रुसको गजुर छ। धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू निश्चित प्रकारका भवनतिर जानै पर्छ। मित्र, त्यो आवश्यक छैन। तपाईँ ख्रिस्टियन संस्था वा संगठनभित्र काम गर्न सक्नुहुन्छ। मेरो विचार यो हो, यदि तपाईँको नजिक वा समाजमा असल बाइबल चर्च छ भने, जहाँ परमेश्वरको सत्य वचन वास्तविक वचन सिकाइन्दछ र बाहिर दिइन्दछ भने, तपाईँ परमेश्वरको इच्छा बाहिर हुनुहुन्छ। यदि तपाईँ त्यससँग पहिचान हुनु भएको छैन भने, मित्र, यदि तपाईँको शहरमा गाउँमा असल ख्रिस्टियन संस्था छ, चर्च छ जुनद्वारा परमेश्वर काम गरिरहनु भएको छ र तपाई त्यसको सहायता गरिरहनु भएको छैन भने मलाई लाग्छ तपाई परमेश्वरको इच्छा बाहिर हुनुहुन्छ। म विश्वास गर्दछु यही नै पावलको यहाँ तात्पर्य हो। अहिले पावल नकारात्मक पक्षको छलफल गर्छन्। अठार र उन्नाइस पदमा किनभने धेरैजना हिँड्छन् जसको विषयमा मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु अनि अहिले पनि रुँदै रुँदै भन्दछु, तिनीहरू ख्रिष्टको क्रूसका शत्रुहरू हुन्। तिनीहरूको अन्त विनाश हो, तिनीहरूको ईश्वर पेट हो, अनि तिनीहरूको महिमा तिनीहरूकै शर्ममा छ। तिनीहरू पृथ्वीका कुराहरूमा मन लगाउँछन्। मित्र, यो अति नै कठोर निन्दा हो ती मानिसहरूको निम्ति जो मुखले मात्र ख्रिस्टियन छन्। तिनीहरू ख्रिस्टियन हुँ भनी दावी गर्छन्, तैपनि तिनीहरू आफ्नो जीवनद्वारा आफ्नो विश्वासको खण्डन गरिरहेका छन्, काटिरहेका हुन्छन्। तिनीहरूको परमेश्वर तिनीहरूकै पेट हो। मित्र, यो भयानक कुरा हो। यसको मतलब तिनीहरू आफ्नो मिठा मिठा खाने कुराहरूको भोकहरूद्वारा डोर्याइएका छन्, नियन्त्रण गरिएका छन्। कुनै कुनै बोक्रे ख्रिस्टियनहरू पैसाको लागि भोक छन्। तिनीहरू पैसाको निम्ति कुनै हदसम्म जान तयारी हुन्छन्, अनि अरू मानिसहरू यौन काम बासना सेक्सको लागि भोक छ, जुन तिनीहरूको वास्तवमा देव बन्दछ। अरू कोही कोही चाहिँ लालच गर्दछन्, अनि त्यही नै प्राय व्यर्थ महिमा अहंकार र झगडाको कारण हो। यसको खास आधारभूत कारण हो तिनीहरूका आफ्ना हृदयहरू र मनहरू संसारिक कुराहरूमा पृथ्वीका कुराहरूमा लगाउँछन्। तिनीहरू स्वार्थ र स्वार्थको निम्ति मात्र जिउँछन् र तिनीहरू वास्तवमा यस कुरामा महिमा घमण्ड गर्छन्। तिनीहरू त्यस कुरामा गौरव गर्छन् जुन कुरामा तिनीहरू खासमा शरम मान्नु पर्ने। पावल भनिरहेका छन्, यदि तपाईले ख्रिस्टलाई विश्वास गर्नु भएको छ भने र यदि तपाईसँग त्यस किसिमको क्रान्ति वा परिवर्तन पाउनु भएको छ जस्तो कि दमिश्कको बाटोमा पावल कहाँ भएथ्यो घटेथ्यो, यदि ख्रिस्ट तपाईको मनमा तपाईको समयहरूमा र तपाईका कला र तपाईका पैसाहरूमा सम्पूर्ण तरिकामा महत्वपूर्ण सोचाइ छ भने तब त्यो तपाईको जीवनमा प्रकट हुनेछ। याकुबले यसरी यसलाई राखे, याकुब 2:17-18 पदमा, यही प्रकारले विश्वास पनि यदि त्यसका कामहरू छैनन् भने एक्लो भई मरेको हुन्छ। तर कसैले भन्ला तिमीसँग विश्वास छ तर मसँग कामहरू छन्, तिम्रो विश्वास तिम्रा कामहरू बिना मलाई देखाऊ अनि म मेरो विश्वास मेरा कामहरूद्वारा तिमीलाई देखाउनेछु। अर्को शब्दमा मेरो मित्र, यदि तपाईसँग कुनै कामहरू छैन भने तपाई आफ्नो छिमेकीलाई यो निश्चय दिलाउनु हुने छैन, विश्वास दिलाउनु हुने छैन। उसले तपाईको विश्वासलाई तपाईका कामहरूद्वारा जाँच गर्दछ। काल्विनले भने, केवल विश्वासले मात्र उद्धार गर्दैन तर उद्धार गर्ने त्यो विश्वास एक्लै मात्र होइन। कुनै मानिसहरू सोच्दछन् कि जसको ईश्वर तिनीहरूको पेट हो त्यो अति नै अभद्र कुरा हो। अमित्र, यो कथन अभद्र छैन तर यसले बताउने अवस्था निश्चय नै अभद्र हो। ओ, यो कति दयनीय कुरा हो, त्यस्ता ख्रिस्टियनहरू देख्ने जसले आफ्ना जीवनहरूलाई बितेर जाने पृथ्वीका कुराहरूमा संसारका कुराहरूमा दिएका छन्, जसका मन पृथ्वीका कुराहरूमा छन्। मित्र, कति दयनीय कुरा छ यो। प्रभु हामी हरेकलाई आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
रात पछिको बिहानी झैं एउटा नयाँ जीवन हुन्छ, रात पछिको बिहानी झैं एउटा नयाँ जीवन हुन्छ। त्यो जीवनमा उसको कथा नि ख्रिस्टको प्रेम सबै नै लुकेको छ। यहाँ तिमीले आफ्नो सबै थोक दिएर आज आफैले आफैलाई बिताइदियो। रातपछिको बिहानी जे एउटा नयाँ जीवन हुन्छ, साथी सम्झी सबैको अँगालो लिएर दुनियाँलाई तिमीले सधैँ साथ दियो, साथी सम्झी सबैको अँगालो लिएर झुटो माया मात्र बटुल्यो तिमीले आज आफैले आफैलाई धोका दियो। रातपछिको बिहानी चाहिँ एउटा नयाँ जीवन हुन्छ, त्यो जीवनमा खुसको कथा अनि ख्रिस्टको प्रेम सबै नै लुकिएको छ।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 8470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।